الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اللهم يا مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير إنك على كل شيء قدير. اللهم صل على جميع الأنبياء والمرسلين والشهداء وعباد الله الصالحين وعلى الخصوص وعلى محمد سيد المرسلين والنبيين وعلى آله الأطيبين الأطهرين. إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا. أما بعد، فقال الله سبحانه وتعالى في كتابه الكريم: ولقد آتينا موسى الكتاب فلا تكن في مرية من لقائه وجعلناه هدى لبني إسرائيل وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. صلوات ہماری گفتگو جو جس کا عنوان معرفت امام حسین علیہ السلام اور اس کی روشنی میں تعمیر کردار، تو اس حوالے سے آج ہماری چوتھی گفتگو ہے، اور اس سلسلے میں ہم نے جن دو آیتوں کو سرنامہ یا عنوان قرار دیا وہ سورہ سجدہ کی آیت نمبر 23 اور 24 ہیں، اور جن کا خلاصہ شروع میں پہلی تقریر میں ہم نے اس کی کچھ تفسیر آپ کے سامنے بیان کی تھی، اور مسلسل جتنے بھی دن انشاءاللہ آئیں گے تو اس میں میں اس کے مطالب کا تھوڑا تھوڑا خلاصہ ضرور آپ کو یاد دلاتا رہوں گا. خدا کیا فرما رہا ہے کہ ہم نے اپنے پیغمبر کے ذریعے سے تمہارے لیے کتاب کو نازل کیا. کتاب کو نازل کرنے کا مقصد یہ ہے کہ سب سے پہلے تم خدا سے ملاقات کا یقین پیدا کر لو کہ یہ ایک دن، ایک یوم، ایک موقع ایسا ضرور آئے گا کہ جب تم اور تمہارا رب آمنے سامنے ہوں گے، اور تمہیں براہ راست اس کی خدمت میں اپنی زندگی کا حساب دینا ہوگا، اس بات میں تمہیں کوئی شک نہیں ہونا چاہیے. دوسرا یہ کہ کتاب تمہارے لیے وسیلہ ہدایت بنے، یعنی جو بھی تم گائیڈنس اپنی زندگی میں حاصل کرو، جس راہ کو اپناؤ، اس کو کہاں سے اخذ شدہ ہونا چاہیے، کہاں سے ڈرائیو کرو تم تمام پرنسپلز اور گورننگ رولز فار یور لائف، کتاب خدا سے. کتاب کو نازل کرنے کے دو بنیادی مقاصد یہ ہیں. پھر کتاب کے ساتھ ساتھ ہم نے تمہارے درمیان ائمہ بھی قرار دی. یہ ائمہ کون ہیں؟ جیسے میں نے آپ کے سامنے تشریح کی کہ امام کا کام کیا ہوتا ہے، کہ خدا نے ہمیں جس غیبی خبر سے آشنا کرایا، یعنی توحید اور آخرت، اس رستے پر چلنے کے لیے ہمیں پورا رول آف لائف دیا، یعنی شریعت دین. تو اس شریعت دین کے حوالے سے جو اس کے باطنی پہلو ہیں، یعنی جو اس کے ڈیپر لیولز ہیں، یا شریعت ہمیں جس طریقے سے، کیونکہ شریعت کے اندر دو قسم کے پوٹینشلز موجود ہیں. شریعت کا پہلا پوٹینشل یہ ہے کہ میری اور آپ کی دنیاوی زندگی کو سنوار دے، چاہے وہ انڈیویجول لائف ہو، چاہے سوشل لائف ہو، چاہے کلیکٹیو لائف. اور شریعت کے اندر دوسرا پوٹینشل یہ ہے کہ ہمیں عالم غیب میں ترقی کرنے کے قابل بنا دے. یہ بھی اسی شریعت میں ہی موجود ہے، یہ والی صلاحیت بھی. تو یہ دوسری صلاحیت ایکسکلوسیولی اس رستے پر مومن اور مسلم کو لے کر چلنا، یہ امام کی ذمہ داری ہے. اور جو اس آیت میں ہم کو نظر آ رہا ہے کہ وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا، کہ ہم نے ان کو ائمہ قرار دیا کہ وہ ہمارے امر کی بنا پر ہدایت کرتے ہیں. یہ خاص بات ہے، خالی ہدایت نہیں کرتے بلکہ ہمارے امر کے بنا پر ہدایت کرتے ہیں. یہدونا بے امرنا، امر کا مطلب کیا ہوتا ہے؟ اس کو آج میں تھوڑا سا دو لفظوں میں بتا کے پھر اس کو جو ہم بات کر رہے تھے امر بالمعروف کی، اس کو اور آگے بڑھاتے ہیں انشاءاللہ. امر کا مطلب، جیسے امر بالمعروف میں بھی میں نے آپ کو بتایا کہ امر کا مطلب ہے آرڈر، امر کا مطلب ہے حکم ظاہری اعتبار سے. لیکن قرآن کریم نے امر کو، اور خاص طور سے امر خدا کو، ایک اور سینس میں بھی استعمال کیا. وہ سینس کیا ہے؟ جیسے آپ سب کو یہ آیت یاد ہوگی سورہ یاسین کے آخر میں، انما امرہ اذا اراد شیئا ان یقول له کن فیکون. کہ امر خدا کیا ہے؟ امر خدا یہ ہے کہ جب وہ کسی شے کا ارادہ کرتا ہے تو اس کے لیے کلمہ کن جاری کرتا ہے، اور جب خدا کی طرف سے کلمہ کن جاری ہو جاتا ہے تو وہ شے بغیر کسی رکاوٹ کے، بغیر کسی فاصلے کے وہ ہو جاتی ہے. یعنی کن اور یکون، کن یعنی ہو جا، یکون ہو گئی. ٹھیک، اس کو آسان الفاظ میں یوں سمجھ لیں، کن یعنی بی اور یکون یعنی کیم انٹو بینگ. تو امر خدا یہ ہے کہ بی اور کیم انٹو بینگ میں کوئی بیچ میں فاصلہ نہیں. یہ امر خدا ہے کہ جب وہ کسی شے کے لیے کلمہ کن جاری کرتا ہے، یعنی یہ آرڈر دیتا ہے کہ بی ہو جا، وہ ہو جاتی. تو امر خدا کا مطلب، اور یہاں سے ہی جو پورا ایک، یعنی یہ بہت بڑی بحث ہے، بہت دقیق بحث ہے، ظاہر ہے کہ میں ان تمام مباحث سے دامن بچاتے ہوئے ہی آپ سے بات چیت کر رہا ہوں، کیونکہ پھر ایسا نہ ہو کہ گفتگو جو ہے وہ سامعین کے لیے ناقابل فہم نہ بن جائے. تو لیکن اس بات کو سمجھیں کہ امر کی جو بحث ہے، یہ ہمیں یہ بتاتی ہے کہ جو کچھ بھی زندگی ہمارے سامنے موجود ہے، اس زندگی کا ایک ظاہر ہے جو کریٹڈ سسٹم ہے، سسٹم آف کریچرز ہے، عالم خلق ہے، اور اس کے بیونڈ ایک کنٹرولنگ اور گورننگ سسٹم ہے جو عالم امر. اور قرآن کریم نے ان دونوں کے لیے دو لفظ اور بھی یوز کیے ہیں، عالم خلق کو کہا ہے ملک اور عالم امر کو کہا ہے ملکوت، کہ جہاں پر ہر شے کی حقیقت، جو بھی مخلوق آپ کو نظر آتی ہے اس کی حقیقت وہاں پر پائی جاتی ہے. تو جو آئمہ ہیں وہ کس بنا پر ہدایت کرتے ہیں، خلق کی بنا پر یا امر کی بنا پر؟ جعلناہم ائمتین یہدونا بامرنا. تو اس سے آپ امام کے اصل ماموریت اور ذمہ داری اور ریسپانسبلٹی کو سمجھیے، کہ امام کی ریسپانسبلٹی اور ذمہ داری جو خدا کی طرف سے ہے، وہ امر الہی تک پہنچانا ہے. امر الہی یعنی حقیقتوں کو کھول کے سامنے لانا، جو بھی لائق انسان ہوتے ہیں. یعنی لائق ہونے کی شرط کیا ہے؟ کہ तुम पहले शरीयत के जाहिर पर अमल करने का हक पूरा करो, तो तुम इस बात के लिए क्वालिफाई कर जाओगे कि तुमको शरीयत के बातिन के दरवाजे भी तुम्हारे लिए खोल दिए जाएं। तो ये इसके लिए पहली शर्त क्या है? उस खबर पर ईमान लाना जो तौहीद और आखिरत के हवाले से बयान की गई, शरीयत की पाबंदी करना जैसे कि उसका हक है जाहिरी तौर पर, तो फिर इमाम और आयम्मा के जरिए से शरीयत के बातिन के दरवाजे खुल जाते हैं। और इसी बिना पर जो हम बात कर रहे हैं वो ये कि इमाम हुसैन अलैहिस्सलाम के बकौल खुद कि मैं जिस इरादे को लेकर अपने वतन और अपने शहर को छोड़ रहा हूं, वो इरादा क्या है? कि मैं अपने जद की उम्मत में इस्लाह को तलब करूं, और मैं ये इरादा रखता हूं कि अमर बिल मारूफ करूं और नहीं अज मुनकर करूं। और अमर बिल मारूफ और नहीं अज मुनकर के हवाले से मैंने आपकी खिदमत में यह अर्ज किया था कि इसका मतलब नेकी का बताना या बुराई के बारे में आगाह करना नहीं है, बल्कि अमर बिल मारूफ का मतलब है नेकी को, सच्चाई को इम्प्लीमेंट और इस्टेब्लिश करना, और नहीं अज मुनकर का मतलब यह है कि बुराई और खराबी को इरेडिकेट और एलिमिनेट करना, अमलन ये मतलब है अमर बिल मारूफ और नहीं अज मुनकर का। क्योंकि हम आमतौर से क्या होता है कि हम ये सारी तकरीरें करके खुश हो जाते हैं, और हम इस बात को समझ रहे होते हैं कि हमने अमर बिल मारूफ और नहीं अज मुनकर का हक अदा कर दिया। जैसे देखिए, मैं आपकी खिदमत में अर्ज करूं कि आप लोगों ने ये बहुत मशहूर आयत है सूरह आले इमरान की 110, और इससे पहले भी इस आयत में है, लेकिन 110 110 में खुदा ने बाकायदा एक अपना एक फैसला सुनाया है। वो फैसला क्या है? कुन तुम ए उम्मते मुस्लिमा, ए मोमिनीन, क्योंकि पीछे आयत नंबर 100 से खिताब पूरा मोमिनीन से होता चला आ रहा है सूरह आले इमरान में। इन्हें मोमिनीन खुदा के मुखातिब है, एड्रेसी है, और डायरेक्ट अल्लाह उनसे खिताब कर रहा है, या युहल्लजीना मनुत्तकुल्लाह हक्का तुकातेही, ये सब वही आयतों में सिलसिला। 110 पर पहुंच के बात होती है कुन तुम खैरा उम्मतिन, तुम एक बेहतरीन उम्मत हो, यानी ए मोमिनीन की जमात तुम एक बेहतरीन उम्मत हो, उखरजत लिन्नासी, जिसको निकाला गया है, प्रोमिनेंट किया गया है, बाहर लाया गया है फॉर द होल ह्यूमैनिटी, लिन्नास तमाम इंसानों के लिए। क्यों तुम क्यों खैर उम्मत हो, तुम्हारे अंदर क्यों, क्या वो चीज है जो बेहतरीन है? तामुरूना बिल मारूफी व तनहाउना अनिल मुनकर, तुम क्यों बेहतरीन है उम्मत हो जो इंसानों के लिए निकाले गए हो? इसलिए कि तुम अमर करते हो मारूफ का और नहीं करते हो मुनकरात से। ये फैसला खुदावंदी है इस उम्मत के बारे में। तो यानी इसका मतलब यही है कि खुदा की बारगाह में, खुदा की नजर में इस उम्मत के खैर या शर होने का मेन क्राइटेरिया अमर बिल मारूफ और नहीं अज मुनकर है। कि जिस दिन इस उम्मत ने अमर बिल मारूफ यानी नेकियों को एस्टेब्लिश करना अपने एम्स एंड ऑब्जेक्टिव से बाहर निकाल दिया और नहीं अज मुनकर से गाफिल हो गए, तो ये खुदा की बारगाह में खैर उम्मत नहीं है फिर। क्योंकि अल्लाह की बारगाह में जो क्राइटेरिया है, खुदा के हुजूर में जो मेयार है, वो हमेशा सिफात और किरदार से वो चीजें डिटरमिन होती हैं, वो खाली किसी के नाम से डिटरमिन नहीं होती। तो इस बात को जहन में रखना बहुत जरूरी है, और मैं इंशाल्लाह रफ्ता रफ्ता करके जैसे अमीरुल मोमिनीन अलैहिस्सलाम के भी नहजुल बलागा में कई मौके पर आपने अमर बिल मारूफ और नहीं अज मुनकर की अहमियत को उजागर किया, कि आपके ये जुमले आपके खुतबात में भी हैं और कलेमात क़िसार में भी। तो कल जब हम बात कर रहे थे तो मैंने आपकी खिदमत में अर्ज किया था कि अमर बिल मारूफ और नहीं अज मुनकर के हकीकी मायना को जब आप मद्देनजर रखते हैं और उस रस्ते को तय करने की कोशिश करते हैं तो फिर थोड़ी मुश्किलात ज्यादा हो जाती हैं, फिर बात तकरीर और तहरीर तक नहीं रहती। ये मसला यहां से हल नहीं होता कि हमने बात कह दी, पहुंचा दी या किताब लिख दी, ये प्रॉब्लम सॉल्वर नहीं है। ये अमर बिल मारूफ और नहीं अज मुनकर का हक अदा नहीं हो रहा है, बल्कि अमर बिल मारूफ और नहीं अज मुनकर के लिए फिर जो चीज लाजमी होती है वो तरबियत नफूस। क्योंकि आप नेकी को एस्टेब्लिश कर ही नहीं सकते जब तक लोग अपने अंदर से बुराई को बाहर ना निकालें, बुराई से नफरत ना करें और नेकी और खूबी को अपने अंदर जज्ब ना करें। नेकी उनकी सिफत ना बने, नेकी उनकी सीरत में दाखिल ना हो। जब तक ये काम नहीं होगा, मारूफ इस्टेब्लिश ही नहीं हो पाएगा, अच्छाई इस्टेब्लिश ही नहीं हो सकती। तो अब यहां पर आके जिम्मेदारी सख्त हो जाती है, यहां पे आके मसला फिर आसान नहीं रहता, क्योंकि नफूस की तब्दीली करना मुजाहरन बहुत मुश्किल काम है, बहुत मुश्किल काम है, और इसमें बहुत ज्यादा कामयाबी भी बजाय नहीं होती। और इसकी जो रिक्वायरमेंट्स हैं उन रिक्वायरमेंट्स का पूरा करना भी सहल और आसान नहीं है। तो इसी हवाले से हम आपको मुतवज्जे करा रहे हैं, और खास तौर से इमाम हुसैन अलैहिस्सलाम के हवाले से, कि जब आप ये फरमा रहे हैं कि हमारा मेन, मैं जिस ऑब्जेक्टिव को अपना नस्बुल ऐन बना के चल रहा हूं वो अमर बिल मारूफ और नहीं अज मुनकर। और कल मैंने आपकी तवज्जो जिस बात की तरफ दिलाई थी, जो बहुत अहम नुक्ता है, वो ये है कि हमारी नजर में नेकी है नमाज पढ़ना, मस्जिद जाना, इमाम बारगाहों का आबाद रहना, मजालिस नजर नियाज का होना, रोजे जकात हज का होना। अच्छा, जब इमाम हुसैन अलैहिस्सलाम मदीने को छोड़ा, मक्के को छोड़ा, सहरा में मकतूल होने के लिए तैयार और आमादा हो गए, तो क्या उस दौर में इनमें से कौन सी ऐसी नेकी थी जो नहीं हो रही थी, जिसकी तरफ मैंने कल आपको मुतवज्जे कराया था? और ये बहुत बहुत अहम नुक्ता है कि नमाजें थीं, मसाजिद भरी हुई थीं, रोजे चल रहे थे, हज जारी था, लोग जकात खैरात सदकात कर रहे थे, तो इमाम हुसैन फिर कौन से मारूफ और मुनकर के लिए निकले थे? बात फिर इमाम हुसैन अलैहिस्सलाम का मसला क्या था, वो कौन सा अमर मारूफ था जिसके अमर के लिए आप जा रहे थे, और वो कौन सा मुनकर था जिससे रोकने के लिए आप कायम फरमा रहे थे? तो ये हमारे लिए बहुत बड़ा सवाल बन के सामने आ जाता है। और इसी मौके पर जब चीज हमको समझ में आती है, मैं थोड़ा सा अब यहाँ पर कुछ एक एक जुमला इमाम हुसैन अलैहिस्सलाम का, बल्कि दो जुमले, जो ताकि खुद इमाम हुसैन अलैहिस्सलाम की फिक्र फिक्र जो है ना वो हम पर वाज़े हो कि इमाम की नजर में मारूफ और मुनकर क्या होता। एक तो हमारा है ना, हमारी नजर है ना, कि जो हम अपने बच्चों को भी तालीम देते हैं कि बेटा नमाज पढ़ लो, या छोटी मोटी कुछ अच्छी बातें, सच बोल लो, झूठ नहीं बोलना, रोजे रखना, ये सब करना। इमाम की नजर में मारूफ और मुनकर क्या है? मैं दो, एक अशार है शेरी वो है और एक नसर है। आपके इल्म में होगा कि जब जनाब अबू जर रहमतुल्लाह अलैह सहाबी पैगंबर, उनके जिंदगी के आखिरी अय्याम कहाँ गुजरे? मदीने से जिलावतनी में, उनको मदीने से एग्जाइल में भेज दिया गया था, اور یہ تیسرے خلیفہ کا دور تھا، کیونکہ جناب ابو ذر کی سیرت و سنت کیا تھی، وہ بھی یہی امر بالمعروف و نہی عن المنکر، کہ جو بھی خرابی ان کو نظر آتی تھی ابو ذر اس پر خاموش نہیں رہتے تھے، اور چاہے وہ کسی دربار میں بیٹھے ہوئے ہوں، خلیفہ کے کسی ایلیٹ گروپ میں ہوں، کسی بہت زیادہ با اثر حلقے میں ہوں، لیکن ابو ذر نے سچ کو سچ کہنا ہے، غلط کو جھوٹ کو جھوٹ کہنا ہے. اور ایسا انسان آپ کو پتا ہے کبھی بھی پاپولر نہیں ہوتا نہ ویلکم ہوتا ہے، وہ انسان ہمیشہ مطعون ہی رہتا ہے لوگوں کی نظر میں. تو آخر میں تنگ آ کے خلیفہ نے کہا بھائی اب جاؤ، ہم مدینہ سے جاؤ. اور اس پر بھی پابندی لگا دی گئی تھی کہ ابو ذر کو خدا حافظ کہنے بھی کوئی نہیں جائے گا. لیکن امام علی علیہ السلام امام حسن اور امام حسین علیہ السلام کو لے کر گئے تھے، اور آپ تینوں نے ان کو خدا حافظ کہا تھا، اور اس میں جو ایک بہت پیارا جملہ ہے امام علی علیہ السلام کا کہ اے ابو ذر، ان کو جس چیز کا تم سے ڈر ہے تمہیں تم اس سے بہت بے نیاز ہو. یعنی یہ لوگ اپنی دنیا کے بارے میں تم سے ڈرتے ہیں کہ تم ان کی دنیا خراب کرو، لیکن ان کی دنیا سے تم بہت بے نیاز ہو، اور جو دولت تمہارے پاس ہے کل یہ اس کے بہت محتاج ہوں گے. یعنی جو دین اور ایمان کی دولت تمہارے پاس ہے کل یہ سب اس کے بہت محتاج ہوں گے جب آخرت میں اپنے حساب. بہرحال تو اس میں امام حسین علیہ السلام کا ایک جملہ ہے کہ جو شہید مطہری نے بھی جو ہم ماسہ حسینی اس میں نقل کیا ہے، اور اوریجنلی یہ اگر ہم تھوڑا سا اور پیچھے جائیں تو کتاب غدیر علامہ امینی کی اس کی 8ویں جلد میں یہ جملہ موجود ہے کہ امام حسین علیہ السلام نے مخاطب امام حسن امام حسین دونوں نے ابو ذر کو مخاطب کیا اے چچا جان یا عمہ، اے چچا جان. اس میں سے ایک جملہ یہ ہے کہ اسأل اللہ الصبر والنصر، سوال کریں خدا سے، یا میں آپ کے لیے سوال کرتا ہوں یا آپ سوال کریں خدا سے، کس بات کا؟ صبر کا اور نصرت الہی کا، کہ خدا آپ کو توفیق صبر دے. صبر کا معنی میں ویسے بہت دفعہ بیان کر چکا ہوں، لیکن ظاہر ہے کہ ہو سکتا ہے ہر دفعہ کوئی نہ کوئی نئے سننے والے موجود ہوں. تو صبر کا مطلب ہوتا ہے پرسیویرنس ان دا وے آف گڈنس، ٹھیک ہے؟ صبر کا مطلب کسی کونے میں بیٹھ کر مصیبت برداشت کرنا نہیں ہے. صبر کا معنی یہ ہوتا ہے کہ آپ کا ایک اعلیٰ اچھا عمدہ آبجیکٹو ہو، اور اس آبجیکٹو کی طرف آپ حرکت کریں، اور اس رستے میں جو بھی مشکل اور سختی آئے اس کو مضبوطی سے برداشت کریں. اس کوالٹی کا نام صبر ہے. تو آپ سوال کریں خدا سے صبر کا اور نصرت الہی کا، کیونکہ انسان جب زندگی میں سخت اوقات آ جائیں، کہ جیسے خود امام حسین علیہ السلام کی حیات طیبہ میں کیا چیز آئی کہ جو دعائیں عرفہ کے اندر یہ جملے، لیکن یہ دعائیں عرفہ اس سال کی نہیں ہے، دعائیں عرفہ پہلے کی ہے، لیکن آپ کا ایک جملہ ہے نا، انت کہفی حین تعین المذاہب، تو ہی میری پناہ گاہ ہے جب سارے زندگی کے رستے تنگ ہو جائیں، جب سب لوگ منہ موڑ لیں تو میں جس پر ریلائی کرتا ہوں، میں جس پر فال بیک کرتا ہوں وہ تو ہے. تو ابو ذر جیسی ہستی کو، بہرحال ابو ذر کا بہت بڑا مقام ہے، اس بات کو ذہن میں رکھیے گا، ابو ذر کوئی معمولی انسان نہیں ہے. یعنی ان کی جو دینی ورت ہے کہ جس کے بارے میں پیغمبر کہیں کہ ایمان کے 10 حصے اور 10 میں سے 9 پر ابو ذر فائد ہیں، تو امام حسین علیہ السلام کیا فرما رہے ہیں؟ یا عمہ، اے چچا جان، خدا سے کیا مانگے اس سختی کے موقع پر؟ صبر اور نصر، کہ خدا آپ کو مضبوطی سے کھڑا ہونے کی توفیق دے، اور آپ کا ہاتھ تھام لے. نصرت الہی کا کیا مطلب ہے؟ میں انشاءاللہ کبھی موقع ملا تو کچھ ایسے اشعار انہوں نے, علامہ مجلسی کو خدا غریق رحمت کرے, بہرحال کہ انہوں نے جو کمپائلیشن کی ہے نا احادیث اور جو ڈیٹا, یعنی سمجھ لیں دینی ڈیٹا کی, تو اس میں بعض بڑی نایاب و نادر کچھ چیزیں بھی موجود ہیں. مجھے موقع ملا تو میں انشاءاللہ آپ کو سناؤں گا کہ امام حسین علیہ السلام نے اسی مکے کے اس میں ایک وہ ہے کہ انس بن مالک, یہ بھی رسول خدا کے صحابی ہیں, یہ روایت کرتے ہیں کہ امام حسین علیہ السلام نے خدا سے مناجات کی ہے اور خدا کی طرف سے جواب آئے. وہ بہت خوبصورت ہے, بہت خوبصورت ہے. انشاءاللہ موقع ملے گا تو میں اس کو بھی بیان کروں گا. بہرحال تو آپ فرماتے ہیں کہ خدا سے درخواست کیجیے کہ صبر کی صفت دے دے اور ہاتھ پکڑ لے, یعنی نصرت خدا, یعنی خدا میرے سر پہ ہاتھ رکھ دے, میرا ہاتھ پکڑ لے, یہ مدد الہی. وَأَسْتَعِذْ بِهِ مِنَ الْجَشَعِ وَالْجَزَعِ, اور کس بات سے پناہ مانگیں؟ سوال کریں ان دو چیزوں کا, اور پناہ مانگیں لالچ سے اور شور مچانے سے, شکوے شکایتوں سے. آپ دیکھ رہے ہیں امام کی نظر کیا ہے, امامت کی نظر کیا ہوتی ہے, کس سے پناہ مانگیں کہ نفس کسی قسم کی ہرس, گریڈ, لالچ کا شکار نہ ہو جائے اور شور مچانے والا نہ بنے. کہ انسان اتنے سخت حالات میں جب آ جاتا ہے تو زبان سے کیا ہوتا ہے, کیا ٹینڈنسی ہوتی ہے, شکوے شکایتیں, بعض اوقات نامناسب کلمات. اور خدا سے پناہ مانگیں کہ یہ دو کام نہ ہوں. اور پھر آپ فرماتے ہیں کہ بے شک صبر جو ہے وہی دین ہے, منت دین ہے والکرم. صبر کی صفت انسان کا دین ہے اور کرم ہے. کرم کا مطلب, کرامت کا مطلب کیا ہوتا ہے؟ ہر پستی سے بلندی. یہ وہ انسان صابر ہے کہ جو اس عامیانہ اور گھٹیا لیول سے بلند ہے. من الدین والکرم. وَأَنَّ الْجَشْوَ لَا يَقْدَمُ رِزْقًا, اور انسان جتنی بھی لالچ کر لے یہ لالچ رزق کو لے کر کبھی بھی نہیں آتی ہے. اور انسان جتنا بھی مقدرات پر شور مچا لے اس کی وجہ سے اجل یا انجام کبھی بھی مؤخر نہیں ہوتا ہے. یہ کیا ہے؟ یہ امامت کی سوچ ہے, یہ امامت کی فکر ہے, جس سے ہمیں قریب ہونا ہے, جس کو ہمیں اپنانا ہے کہ اگر ہم امام حسین علیہ السلام کو چاہتے ہیں تو امام حسین علیہ السلام کو چاہنے کا جو طریقہ ہمارے پاس ہے وہ بہت پرمیٹیو ہے, وہ بہت حد تک بچوں والی, میں معذرت چاہتے ہوئے یہ جملہ کہہ رہا ہوں, کہ وہ بچکانہ لیول کی محبت. لیکن جیسا کہ امام علیہ السلام کے جملوں میں بھی ہمیں یہ بات ملتی ہے کہ ہمارے شیعہ بالغ ہیں, بالغ نظر ہیں, میچیور ہیں, تو ہمیں اس جو محبت ایک پرائمری لیول کی ہے اس سے آگے بڑھ کر بالغ اور عاقلانہ محبت کرنا ہے ائمہ سے, تب امام سے تعلق کا حق ادا ہو پائے گا انشاءاللہ. تو آپ ان جملوں سے سمجھ رہے ہیں کہ امام کی نظر میں, امام کی نظر میں انسان کی یا انسانیت کی کوالٹی کیا ہے؟ انسان وہ ہے جو با کرامت ہو, اور کرامت بغیر صبر کے نہیں آتی. جس انسان میں صبح سے شام تک نمازیں پڑھتا رہے لیکن اگر یہ دو چیزیں آ جائیں جو آپ نے فرمائی, جشع اور جزع, لالچ, یعنی کہ جہاں زندگی میں کچھ دکھے اس کی لالچ میں مبتلا ہو جائے, اور جہاں زندگی میں کوئی پریشانی آئے تو شور مچانے والا بن جائے, یہ ظاہراً نمازی امام کا ساتھی بنے گا؟ امام اسے قبول کریں گے کہ بالکل اسی طریقے سے کہ انشاءاللہ کل اور پرسوں ہم اس بات کو بھی ہائی لائٹ کریں گے کہ کربلا کے اندر ایک بہت پرومیننٹ ایسپیکٹ جو ہے نا رد و قبولیت کا بھی ہے. رد اور قبولیت کا مطلب کیا ہے کہ امام حسین علیہ السلام نے اپنے ساتھیوں کو باقاعدہ منتخب فرمایا ہے اور کثرت سے لوگوں کو اپنے آپ سے دور کیا ہے. بکثرت بکثرت, اس بات کو ذہن میں رکھیے گا کہ جتنے لوگ امام حسین کے ساتھ آخر میں تھے اس سے بہت زیادہ لوگ آپ کا ساتھ چھوڑ گئے تھے. تو کربلا کے اندر جو ایک بہت اہم پہلو ہے وہ رد و قبولیت کا بھی ہے, کیونکہ یہاں پر ایک ایسی چیز ہونے جا رہی تھی کہ جس کے لیے امام حسین علیہ السلام انفیریئر کوالٹی پہ کمپرومائز نہیں کر سکتے. مطلب بہت صاف سی بات ہے کہ کربلا کا جو بھی امپیکٹ ہونا تھا آن دا ہیومینٹی, اسلام پر, دین پر, ایمان پر, انسانیت پر, اس کا جو امپیکٹ ہونا تھا اس میں امام حسین علیہ السلام کسی لو کوالٹی کے لوگوں پر کمپرومائز کر نہیں سکتے تھے. کہ جس طریقے سے کہ رسول خدا نے اپنے غزوات میں برداشت کیا ہے, ہر قسم کے لوگوں کو برداشت کیا, وہ لوگ بھی تھے کہ جو ساتھ چھوڑ کے بھاگ گئے تھے احد میں, وہ لوگ بھی تھے کہ جو غزوہ خندق میں جن کی عجیب عجیب حالتیں ہو گئی تھیں, سب قرآن میں موجود ہے. امام علی علیہ السلام کے ساتھ بھی یہی معاملات تھے, لیکن امام حسین اس بات کو افورڈ ہی نہیں کر سکتے تھے. اس کیوں نہیں افورڈ کر سکتے تھے؟ اس لیے کہ کربلا کے امپیکٹ کا فیصلہ کب ہو گیا تھا؟ حضرت اسماعیل کی قربانی کے وقت ہوا تھا یہ فیصلہ. یہ کوئی اس وقت کا ڈیسیشن نہیں تھا, یہ فیصلہ حضرت اسماعیل کی قربانی کے وقت ہو گیا تھا کہ ایک ایسی قربانی آئے گی, وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ. تو جس ذبح عظیم کا پلان خدائی نظام میں ہزاروں سال سے موجود تھا, وہاں پر لو کوالٹی والے لوگ چل ہی نہیں سکتے تھے. اس بات کو ذہن میں رکھیے گا. اور ہم بھی انشاءاللہ آگے کس مرحلے کی طرف بڑھ رہے ہیں, یہ بھی ڈیوائن پلان ہے نا امام زمان علیہ السلام کا. تو ہمیں وہاں بھی یہ سوچنا پڑے گا کہ کیا امام زمان علیہ السلام کے ساتھ لو کوالٹی والے لوگ چل پائیں گے؟ کیا خالی زبانی جمع خرچ کرنے والے لوگ جو کوفے کے تھے, بصرے کے تھے, مدینے کے تھے, چل پائیں؟ اور آج انشاءاللہ میں اس کو, ان باتوں کو تھوڑا سا اور اجاگر کرتا ہوں امام حسین علیہ السلام کے تاریخی واقعات اور مسائل کے بعد. دوسرا جو انسٹنس ہے کہ تین اشعار ہیں. اچھا, علامہ مجلسی نے بہار کی جلد نمبر 44 جو کہ امام حسن اور خاص طور سے امام حسین علیہ السلام کے واقعات پر, اس میں ان اشعار کو منسوب کیا ہے امام حسین علیہ السلام سے. اور ابھی اگر آپ ان اشعار کو لکھ کے دیکھیں, انٹرنیٹ پہ سرچ کریں, تو تھوڑے سے فرق کے ساتھ یہ اشعار ریفر ہوتے ہیں عمر خیام کے دیوان میں, یعنی اس کی شاعری کے مجموعے میں. لیکن جو اشعار کا اسلوب ہے وہ عمر خیام کا نہیں, بلکہ کسی بھی شاعر کا نہیں جو عام شاعر ہوتے ہیں. میں وہ آپ کے سامنے وہ کلمات پڑھ دیتا ہوں, آپ خود فیصلہ کریں. تو میں نے آپ کو یہ ریفرنس بتا دیا کیونکہ ہماری کوشش یہ بھی ہے کہ آپ لوگ تھوڑا ایجوکیٹ بھی ہوتے جائیں پراپرلی, خالی یہ نہیں کہ بس سنے جا رہے ہیں. پورا ریفرنس, ایک ذرا تھورو ریفرنسنگ اور ایک سیناریو بھی آپ کے سامنے. تو یہ اشعار کہاں پر ہیں کہ جو ریفرنس اس کا ہے, بہار الانوار جلد 44 اور صفحہ 194, یعنی قدیم چھاپ میں 194, کہ جس میں ان اشعار کو امام حسین علیہ السلام سے منسوب کیا ہے. کیا فرماتے ہیں؟ سبقت العالمین الی المعالی, میں سبقت کرتا ہوں, آگے بڑھ رہا ہوں. کس سے آگے بڑھ رہا ہوں؟ عالمین, تمام عالمین سے آگے بڑھ رہا ہوں. الی المعالی, عالمین سے آگے بڑھ کے کہاں جا رہا ہوں؟ الی المعالی, اعلى مقامات کی طرف. اب یہ فکر عام طور سے شعرا کی ہے نہیں. سبقت العالمین، سبقت کر رہا ہوں عالمین سے، الى المعالی، اعلی مقامات کی طرف. کیسے؟ بحسن خلیقت و علو ہمت، تمام عالمین سے اعلی مقام، بڑھ کر اعلی مقامات کی طرف کیسے سبقت کر رہا ہوں؟ حسن خلق کی بنا پر اور ہمت کے علو کی بنا پر، اعلی ہمت اور حسن خلق. جو بات میں بار بار آپ کی خدمت میں عرض کرتا ہوں نا کہ دین کیا ہے، دین کی پریکٹیکل امپلیمنٹیشن اخلاق اور کردار، دین کی عملی شکل حسن خلق اور پاکیزہ کردار. ان دو چیزوں کو آپ ہٹا دیں، باقی جو دل چاہے دین کے نام پہ لا کے رکھ دیں، نہ اس کا فائدہ ہے، نہ اس کا نتیجہ ہے، نہ یہ خدا کی بارگاہ میں قابل قبول. تو بے حسن خلیقت، اب میرے پاس ٹائم نہیں ہے، نہیں تو میں اس کی عربی کے ذریعے سے اس کی لطافتیں کچھ اور اجاگر کرتا، لیکن وقت نہیں. میں عالمین سے، یعنی انسان کی ہمت کیا ہونی چاہیے؟ سب سے آگے بڑھو، سبقت پیدا کرو. مومن پیچھے رہنے والا نہیں بنتا ہوتا، مومن بینک بینچر نہیں ہوتا، مومن دوسروں کا فالوور نہیں ہوتا، مومن لیڈ کرنے والا ہوتا ہے ہیومینٹی. عالمین سے سبقت کرتا ہوں الى المعالی، اعلی مقامات کی طرف. کیسے کیسے پہنچیں گے اعلی مقامات؟ بحسن خلیقت و علو ہمت، ولاح بحکمتی نور الہدا فی لیال فی الظلالت مدلہمت. وہ گمراہی جو چھا رہی ہے ہر طرف، اور ایک تاریک رات کی مانند انسانیت پر، انسانیت کو اس نے اپنی لپیٹ میں لے لیا ہے. میں اس کو نور ہدایت سے اس کی تاریکی کو دور کر رہا ہوں. اور یہ نور ہدایت کہاں سے آ رہا ہے؟ یہ میری حکمت کی شمع سے یہ نور ہدایت روشن ہو رہا ہے اور نکل رہا ہے. واللہ بحکمتی، میری حکمت سے کیا نکل رہا ہے؟ نور ہدایت. اور یہ نور ہدایت کیا کر رہا ہے؟ کہ تاریک رات جو گمراہیوں سے پیدا ہو رہی ہے اس کو روشن کر رہا ہے. یہ معمولی، یہ شاعر کا کلام نہیں ہے، معمولی کسی. یرید الجاحدون لیطفئوہ، اب یہ آیت قرآنی کا ریفرنس ہے حقیقتا. جو منکرین ہیں یہ ارادہ کرتے ہیں کہ نور خدا کو بجھا دیں. وَيَعْبَ اللَّهُ إِلَّا عَيْن يُتِمُّ، اس نور کو کہ جس کے بارے میں خدا نے فیصلہ کر لیا ہے کہ اس نور کو کوئی نہیں بجھا سکتا. یہ سوچ اور فکر ہے. تو اب یہاں سے اس بات کا اندازہ کریں کہ امام حسین علیہ السلام کا جو امر بالمعروف و نہی از منکر تھا، وہ کیا تھا؟ یا امام جب کسی معروف عرف کی طرف، نیکی کی طرف بلاتے ہیں اور کسی برائی سے روکتے ہیں، تو وہ کیا ہوتی ہے؟ وہ نہیں ہوتی جو ہم باتیں کر رہے ہوتے ہیں. اور سب سے زیادہ افسوس کی بات کیا ہوتی ہے؟ کہ ہم اپنے آپ کو اس معیار پر لانے کے لیے تیار ہیں. یعنی ہم ان تمام باتوں کو سن لیتے ہیں، ہم ان پر واہ واہ کر لیتے ہیں، ہم ان پر ساری شاباشی دے لیتے ہیں ایک دوسرے کو، لیکن ہم اپنے مقام کو، اپنے معیار کو بلند کر کے یہاں تک آنا نہیں چاہتے. تو ایسے بہت بہت جملے ہیں انشاءاللہ. اور بلکہ آج تھوڑا سا میں چاہ رہا تھا، لیکن کل پہ رکھتے ہیں اس کو، کہ وہ جو ایک امام علیہ السلام کا چھوٹا سا خطبہ ہے. وہ خطبہ کس وقت کا ہے؟ جب آپ مکے سے نکل رہے تھے. جب آپ مکے سے نکلتے وقت آپ نے جو خطبہ دیے بہت معرکت اللہ رہا ہے, بہت ہی شاندار اس کے الفاظ ہیں. لیکن یہ کہ ابھی میں اگر اس کو نقل کروں گا اور اس کی تھوڑی سی تشریح کرنے کی کوشش کروں گا تو کم از کم مجھے 15 منٹ چاہیے ہوں گے. تو پھر ظاہر ہے کہ مصائب کے لیے وقت ہمارے پاس باقی نہیں رہے گا. تو جو کچھ ہم گفتگو کر رہے ہیں اس سے میں امید کرتا ہوں کہ رفتہ رفتہ کر کے الحمدللہ امام حسین علیہ السلام کے قیام کا جو مقصد ہے وہ تھوڑا روشن ہو رہا ہوگا. اور جو آپ کے جملے ہیں کہ میں ارادہ کر کے نکلا ہوں کہ امر بالمعروف کروں اور نہیں از منکر کروں, تو اس کا معنی کیا ہے اس امر بالمعروف اور نہیں از منکر کا, اس کا اسکوپ کیا ہے, اس کے مختلف ڈائمنشنز کیا ہیں, یہ ہمیں سمجھ میں آ رہی ہوں کہ امر بالمعروف اور نہیں از منکر کیا یاد رکھنا ہے ہمیں. سب سے پہلی کیا چیز ہے کہ لوگ اللہ کی بندگی سے باہر نکل کر اپنے نفس اور خواہشات نفس کے بندے بن چکے ہیں. پہلا رکن امر بالمعروف کا ہے کہ ان کو اللہ کا بندہ بنایا جائے, خواہشات نفس کی غلامی سے نکال کر بندگی خدا پر لایا جائے. دوسری بات, لوگوں نے اپنے اخلاق کو شیطانی حرص و حوث کے مطابق ترتیب دے لیا ہے. کہنے کیا مطلب ہوا کہ جو وساوس شیطانی ہیں اور جو خواہشات نفسانی ہیں ان کے ایٹیٹیوڈز, ان کے بیہیویئرز, ان کے اخلاق, ان کے طور طریقے سب کو یہ چیزیں ڈیفائن کر رہی ہیں, گورن کر رہی ہیں, کنٹرول کر رہی ہیں. ان کے اخلاق کو دوبارہ سیرت پیغمبر کے مطابق اس راہ پر واپس لایا جائے کہ جو میں نے آپ کو کل مدینہ سے نکلتے ہوئے امام علیہ السلام کے جملے جو بتائے تھے, اس جملے میں کیا تھا کہ رسول کے بارے میں آپ نے کیا تعریف بیان کی ہے کہ جاء بالحق من عند الحق, کہ رسول کون ہیں جو حق کے ساتھ آئے ہیں اور حق کی بارگاہ سے ہیں. اور وہاں پر ہی جو آخری جملہ ہے اس خط کا, آپ کا آخری جملہ ہے کہ اگر یہ لوگ مجھے حق کی بنیاد پر قبول کریں, میں ان کے سامنے امر بالمعروف و نہیں از منکر کا پیغام لے کر جا رہا ہوں, اور فمن قبلنی بقبول الحق, کہ جو مجھے قبول کرے قبولیت حق کی بنا پر, کہ جیسے امام علی علیہ السلام سے حارث حمدان نے آ کے یہ سوال کیا تھا کہ یا علی میں بہت پریشان ہوں کہ لوگ آپ کے بارے میں الگ الگ رائے رکھتے ہیں, کوئی کہتا ہے کہ فلاں بہتر تھے, کوئی کہتے ہیں علی بہتر تھے, کوئی یہ کمپیریزن. تو آپ نے فرمایا کہ تمہاری بنیادی غلط ہے سوچ کی. جب تک تم پرسنالٹیز کی بنا پر حق کو پہچاننے کی کوشش کرتے رہو گے کبھی بھی حق تک نہیں پہنچو گے. پہلے حق کی معرفت حاصل کرو گے تو اہل حق خود بخود سمجھ میں آ جائیں گے. یہ شخصیتیں نہیں کہ یہ بہتر تھے یا علی بہتر تھے یا فلاں, اس سے کچھ بھی حاصل نہیں ہوگا, کہیں نہیں پہنچو گے. تو امام حسین علیہ السلام کیا فرما رہے ہیں کہ میں ان کے لیے امر بالمعروف و نہیں از منکر کرنے جا رہا ہوں. فمن قبلنی بقبول الحق, جو حق کی قبولیت کی بنیاد پر مجھے قبول کرے, یعنی معرفت حق رکھے اور پھر اس بات کو دیکھے کہ میں حق کی طرف دعوت دے رہا ہوں یا کسی اور رستے پہ لے کے جا رہا ہوں. اور اگلا جملہ بہت بہت عجیب ہے, فاللہ اولا بالحق, जो मुझे कबूल करे तो खुदा का हक हक के बारे में मुझसे ज्यादा है। क्या जुमला हुआ ये? क्योंकि आयम्मा के जुमले इतने सिंपल नहीं है। इसका मतलब क्या हुआ? यानी कि जो मुझे कबूल करे सबसे पहले खुदा के हक को अदा करने की फिक्र, इस बात को देखे, इस बात को समझे। यानी जैसे हम मिसाल के तौर पर शुहदाए करबला के जिक्र करते, आप कभी भी इस बात पर तवज्जो दीजिएगा कि हमारा जो जिक्र शुहदाए करबला है वो ज्यादातर उनकी जाहिरी कंडीशन और हालत के मुताबिक ही रहता है, उससे आगे नहीं जाता। मसलन कि हम जनाबे अब्बास अलमदार की शहादत का जिक्र करते हैं, उसमें बच्चों की प्यास आती है, बीवी सकीना से मोहब्बत का जिक्र आता है, आपकी मजलूमियत होती है, दस्त तो बाजू का कलम होना है, पानी खेमों तक ना ले जाना है, इमाम हुसैन की बहुत ज्यादा इताअत और फरमाबरदारी है। लेकिन हम में से कितने लोग हैं जो इस बात पर दिक्कत करते हैं कि जनाब अब्बास अलमदार अलैहिस्सलाम का ताल्लुक व खुदा की क्वालिटी क्या थी? इस बात पर कभी गौर होता है? इसका कोई जिक्र होता है? जबकि इमाम हुसैन अलैहिस्सलाम क्या फरमा रहे हैं कि जिसने मुझे कबूल किया है ना वाकयन, उसने मुझसे औला, मुझसे ऊपर खुदा के हक को कबूल किया। जो लोग मेरे साथ हैं वो मेरी इताअत और फरमा बरदारी में बर बिनाए बंदगी खुदा तकर्रुब इलाही के लिए, सिर्फ और सिर्फ मेरी रिश्तेदारी या दोस्ती की बिना पे नहीं है। इस बात पे हम गौर करते हैं कभी? ये चीज हाईलाइट नहीं होती, ये प्रोमिनेंस में नहीं आती कि जनाब जैनब सलामुल्लाह अलैहा का जो वो लिल्लाहियत थी आपकी जाते गिरामी में वो किस में आती, ये जनाब अब्बास की जो तौहीद थी और खुदा से जो आपका ताल्लुक था वो किस में आता था। तो इंशाल्लाह रफ्ता रफ्ता करके ये बातें हमारे सामने कोशिश करेंगे हम कि थोड़ी थोड़ी इसको उजागर करते रहें आपके लिए। लेकिन इन बातों को जाहिर है कि जैसा मजलिस में मैंने हमेशा आप लोगों से कहा है कि मजलिस जो है वो तकरीबन उसका फॉर्मेट या फॉरम ऐसा नहीं होता है कि जिस पर बातें बहुत ज्यादा खोली जा सकें। यहाँ बहुत सारे उमूर की तरफ मुतवज्जे कराया जा सकता है, और अगर आप लोग वाकयन आमादा हैं तो फिर आप उसको लेके बिल्ड करें। और मैं इस बात के लिए तैयार हूं कि अगर मुझसे डिस्कस करना चाहते हैं, मुझसे बात करना चाहते हैं, तो बिस्मिल्लाह, मैं उस सबके लिए आमादा और तैयार। तो अब हम आते हैं उस पर, कल हमने जिक्र किया था इमाम हुसैन अलैहिस्सलाम के मदीने से रुखसत का। और जब इमाम अलैहिस्सलाम मदीने से रुखसत हुए, जिसकी दो तारीखें आती हैं, 28 रजब या 3 शाबान, तो आप तकरीबन हफ्ते 10 दिन में मक्के पहुंच गए। मक्के पहुंचने के बाद फिर अहले कूफा की तरफ से खतूत के आने का सिलसिला जारी रहा, और आपने मिडल ऑफ रमजान में जब बहुत बड़ी तादाद में खतूत आ गए, तो मिडल ऑफ रमजान में जनाबे मुस्लिम इब्ने अकील को अपने खत के साथ, या खत पहले रवाना कर दिया था, जनाबे मुस्लिम को बाद में अलग से भेजा कि आप जाएं और वहां के हालात का जायजा और खबर लेकर मुझे बताएं, जो जिक्र हम कर चुके। उसके बाद रमजान, शव्वाल, ज़ीक़ाद, इमाम हुसैन अलैहिस्सलाम अपने असहाब के साथ, और इस दौरान में लोग आपसे आकर मिल रहे हैं, बसरे से लोग आते हैं, कुछ कूफे से भी आते हैं, लोग आपसे आके अटैच हो रहे हैं। क्योंकि दो लोग ऐसे थे कि जिन्होंने बाकायदा यजीद की बैत करने से इनकार किया हुआ था, और वो दोनों मक्के में थे, इमाम हुसैन अलैहिस्सलाम और अब्दुल्ला इब्ने जुबैर। तो बहरहाल ये एक अंदाज से चीज बन रही है कि गोया मक्का जो है वो हुकूमते वक्त के खिलाफ एक बागी शहर के तौर पर सामने आ रहा है। जब हज का मौका आया तो हज से पहले और अगर मुझे सही नाम याद है तो अमर इब्ने आस के बेटे की सरबराही में यजीद ने पूरा एक दस्ता मक्के में भेजा और उन लोगों को इंस्ट्रक्शंस ये थी कि हुसैन इब्ने अली को गिरफ्तार करके दमिश्क ले आओ और अगर वो रेजिस्ट करें तो कत्ल कर देना। इमाम हुसैन अलैहिस्सलाम ने इस चीज को पता चला लिया। और यहाँ मैं एक बात और भी आपकी खिदमत में अर्ज करूँ कि बाज़ औक़ात हम इस बात को समझते हैं या हमारा एक ये तासर होता है कि इमाम के जिंदगी में हमें कोई भी चीज़ अगर गैर मामूली नजर आती है ना तो हम उसे कोई गैबी करामत समझते हैं। ये भी हमारी बहुत बड़ी गलतफहमी है। यानी कि और ये हमारे लिए एक बहुत बड़ी गुमराही का भी सबब बन जाती है। यानी क्या कि हमने कभी इस बात पर गौर करने की जहमत ही गवारा नहीं की है कि पैगंबर अकरम ने इतनी कम रिसोर्सेस के साथ इतनी पावरफुल एनिमीज को कैसे शिकस्त दे दी। जी वो तो अल्लाह के रसूल थे और बस खुदा ने मदद कर दी और सब कुछ हो गया, लेकिन कोई स्ट्रेटेजी थी उसके पीछे, कोई प्लानिंग थी, कोई राह थी। इमाम हुसैन अलैहिस्सलाम ने 70 अफराद के साथ जंग जो है वो फजर से असर तक जोहर तक कैसे ले गए? ये किसी मोजेजे से हो रहा था या उसके पीछे कोई प्लानिंग थी? तो बहरहाल हर चीज ऐसे नहीं होती है कि करामत या गैबी। तो इमाम अलैहिस्सलाम ने बाकायदा पूरा एक निजाम बनाया हुआ अपनी सिक्योरिटी का भी, अपनी स्ट्रेटेजी का भी। तो आपने आपको इस बात की खबर होगी कि इस तरीके से लोग मक्के में दाखिल हो गए और आपने 7 ज़िलहज को इस बात का अपने इरादे का बयान फरमाया कि मैं इरादा रखता हूं कि यहां से चला जाऊं। अच्छा, अब इस छोटे से वाकये को मैं तकरीबन मनोअन यानी एग्जैक्टली नकल कर देता हूं जैसा कि तारीख की किताबों में मौजूद है। उस 7वीं ज़िलहज की रात को जब मोहम्मद हनफिया जो भी जो वहां मौजूद थे, आपको पता है इमाम अली अलैहिस्सलाम के बेटे हैं एक और जौजा से, और ये जनाबे अब्बास के बाद ये इमाम हुसैन से सबसे ज्यादा जाहिरन करीब थे, कुर्बत रखते थे, तो वो आए हैं रात को और इमाम हुसैन अलैहिस्सलाम से पूछा आप क्या इरादा रखते हैं, यहां से निकल के कहाँ जाएंगे? आपने फरमाया कूफे की तरफ। कहने लगे कि ऐ बरादर, अहले कूफा वही हैं कि जिन्होंने वालिदे बुजुर्गवार और बरादरे बुजुर्ग के साथ बेवफाई की, गद्दारी की, और मुझे डर है कि कहीं आपका हाल भी उन दोनों जैसा ना हो, आपके साथ भी वही सलूक ना करें। बेहतर यही है कि आप हरमे मक्का के आसपास कयाम करें या मदीने वापस आ जाएं, यह आपके लिए बेहतर है। आपने जवाब दिया कि ऐ भाई, मैं इस बात का खौफ रखता हूं कि यजीद के सिपाही नागहानी तौर पर मुझे हरम में कत्ल कर देंगे और मेरी वजह से खाने खुदा की हुरमत जाया होगी। मुझे इस बात का खौफ, मैं ये बात नहीं चाहता कि मेरी वजह से ही हो। मोहम्मद हनफिया कहते हैं कि अगर आपको ऐसा खौफ है तो आप यमन की तरफ चले जाएं, यमन के हालात इतने मुखालिफ नहीं हैं और यमन में इमाम अली अलैहिस्सलाम ने यानी यमन इमाम अली अलैहिस्सलाम की बरकत से मुसलमान हुआ शुरू में, तो यमन में मुहिब्बान अली की एक तादाद। आप यमन में चले जाएं और अगर वहां नहीं जाना चाहते तो गिर्दो नवाह में ऐसे कबाइल मौजूद हैं कि जो बहुत मजबूत हैं, जिन पर हाथ नहीं डाल सकती हुकूमत, उनकी पनाह में चले जाएं, उनके साथ आ जाएं। इमाम अलैहिस्सलाम ने फरमाया कि जो आपने मशवरा दिया बरादराना मशवरा है, मोहब्बत वाला मशवरा है, मैं इस पर गौर करूं। मोहम्मद हनफिया चले गए। अगली सुबह 8 ज़िलहज होती है और इमाम अलैहिस्सलाम ने अपने जो भी लोग साथ थे सबको हुक्म दिया तैयार हो, हम यहां से निकल रहे हैं आज। मोहम्मद हनफिया इस ऐलान को सुनने के बाद बहुत शॉक में आ जाते हैं, बहुत उनको झटका लगता है। वो फिर कह लें कि भागे भागे इमाम हुसैन अलैहिस्सलाम के पास आते हैं और कहते हैं, बरादर आपने तो कल मुझसे वादा किया था कि आप मेरे मशवरे पर गौर करेंगे, और इतनी जल्दी आप फिर उसी रास्ते पर ही जा रहे हैं कि जिस रास्ते में सबसे ज्यादा खतरा है। इमाम हुसैन अलैहिस्सलाम फरमाते हैं कि ए भाई, जब आप कल मेरे पास से गए थे तो खाम में मैंने नारा रसूल अल्लाह मेरे पास आए, और वो ये कह रहे थे कि ए हुसैन, तुम यहां से रवाना हो जाओ क्योंकि खुदा तुम्हें अपनी राह में शहीद और मकतूल देखना चाहता है। मोहम्मद हनफिया कहते हैं कि उनकी जबान पर जारी हुआ, इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन, कहते हैं कि अगर ऐसा ही है तो फिर आप इन औरतों को, इन बच्चों को अपने साथ क्यों लेकर जा रहे हैं, कि अगर आपको ये बात, इस बात का इल्म है कि आप जिंदा नहीं रहेंगे, आप मकतूल हो जाएंगे। तो इमाम हुसैन अलैहिस्सलाम ने उससे भी ज्यादा अजीब जवाब दिया। आपने फरमाया कि मेरे नाना ने यह भी कहा है कि खुदा हरम को अपनी राह में असीर और कैदी देखना चाहता है। मोहम्मद हनफिया हट गए, और बहरहाल अब इस पर बहस नहीं है कि वो तमाम लोग जो अब्दुल्लाह इब्ने अब्बास थे या मोहम्मद हनफिया थे या इब्ने जुबैर थे या और हजरात थे कि जो सब इमाम हुसैन अलैहिस्सलाम को रोक रहे थे कूफे की तरफ जाने से, क्या हम इस बात को समझ लें कि जो बात उनको समझ में आ रही थी वो इमाम हुसैन को समझ में नहीं आ रही थी, कि इसी सफर में मक्के से इराक की तरफ सफर के दौरान मंजिले सालबिया पर क्या होता है कि दो सवार ऐसे थे कबीले बनी असद के जो थोड़े फासले से इमाम हुसैन अलैहिस्सलाम के काफले के साथ साथ चल रहे थे। उन्होंने देखा कि कूफे से एक सवार है जो निकल कर आता है, और जैसे ही उसकी नजर इमाम हुसैन अलैहिस्सलाम के काफले पर पड़ती है वो अपना रास्ता रोककर दूसरी तरफ निकल जाता है। वो दोनों उसके पीछे जाते हैं, उसको रोकते हैं, पूछते हैं, वो उन्हीं के कबीले का इंसान होता है, कहते हैं तूने अपना रास्ता क्यों बदला? कहते हैं कि मैं, मेरी समझ में नहीं आता है कि क्या ये हुसैन खुद अपनी मौत की तरफ बढ़ रहे हैं। कूफे के हालात ये हैं कि मुस्लिम इब्ने अकील, हानी इब्ने उरवा, अब्दुल्ला इब्ने यक्तर, ये सब के सब इंतहाई बेदर्दी से कत्ल किए जा चुके हैं, और कूफा मुकम्मल इब्ने ज़ियाद के कब्जे में। वो दोनों आते हैं इमाम हुसैन अलैहिस्सलाम के पास, इमाम हुसैन अलैहिस्सलाम को ये खबर सुनाते हैं, ये मंजिले सालबिया का वाक़ है, इस मकाम का नाम। इमाम हुसैन अलैहिस्सलाम बहुत ज्यादा गिरिया फरमाते हैं, थोड़ा सा आगे बढ़ते हैं, एक और मंजिल आती है जिसका नाम है जुबाना। वहां पर बाकायदा खत आता है, क्योंकि मुस्लिम ने उमर साद को वसीयत की थी कि मेरे कत्ल की खबर हुसैन तक पहुंचा देना। वो खत आता है उमर साद की तरफ से कि उसमें तस्दीक हो जाती है उस जबानी खबर की। उस वक्त इमाम हुसैन अलैहिस्सलाम, जितने भी लोग आपके साथ थे उन सबको जमा करके ये कहते हैं कि हम जो नियत लेकर निकले थे वो बात अब खत्म हो चुकी है, मुस्लिम शहीद हो चुके हैं, अहले कूफा ने गद्दारी और बेवफाई की है, और अब मेरे पास तुम्हारे लिए कुछ नहीं है, और इंशाल्लाह जब हम बात करेंगे आपके मक्के से निकलते हुए खिताब की तो उसमें ये बात और भी समझ में आएगी, मेरे पास अब कुछ भी नहीं। बहुत सारे लोग उस वक्त इमाम हुसैन अलैहिस्सलाम का साथ छोड़कर चले जाते हैं। ये काफिला इसी तरीके से आगे बढ़ता है, यहाँ तक कि हुर अपने 1,000 सवारों के साथ कूफे के नजदीक इमाम हुसैन अलैहिस्सलाम का रास्ता रोकते हैं, और 2-3 دن وہاں حر کے لشکر کے ساتھ بسر ہوتے ہیں. اور پھر اس کے بعد دو روایتیں ہیں. ایک روایت یہ ہے کہ حر امام حسین کو جانے کی اجازت دیتے ہیں, لیکن تھوڑے دیر کے بعد پھر آگے آ کے امام حسین کا رستہ روک لیتے ہیں. اور جب امام حسین علیہ السلام اس بات کو پوچھتے ہیں کہ تم نے ابھی تو مجھے اجازت دی تھی کہ میں چلا جاؤں, پھر کیوں آ گئے؟ تو کہتے ہیں کہ جیسے ہی میں نے آپ کو رخصت کیا تو کوفے سے عبید اللہ ابن زیاد کی طرف سے ایک دستہ آ گیا, اور اب اس کے کارندے میرے سر پر ہیں, اور اس کا حکم یہ ہے کہ حسین سے بیعت لیے بغیر حسین کو رہا نہیں کیا جا سکتا, یہ کام ممکن نہیں ہے. اور اس وقت کے جب امام حسین علیہ السلام مزید آگے بڑھنے سے مجبور ہو جاتے ہیں, ایک مقام پر پہنچتے ہیں, اور کچھ لوگ جو وہاں اطراف میں تھے ان کو بلا کر پوچھتے ہیں کہ اس مقام کا, اس بستی کا, اس جگہ کا نام کیا ہے, تو کوئی کہتا ہے کہ یہ دشت نینوا ہے, کوئی کہتا ہے یہ شط فرات ہے, اور کسی کے منہ سے یہ جملہ نکلا کہ یہ وادی کرب و بلا ہے. تو امام حسین علیہ السلام ایک آہ بھرتے ہیں اور کہتے ہیں کہ بس یہی ہماری منزل ہے, اب ہمیں اس سے آگے نہیں جانا. اے عباس, اے علی اکبر, سواریوں کو روک دو, یہاں خیموں کو لگا دو اور بیبیوں کو اتار لو. اس کے بعد خیمے لگنا شروع ہوتے ہیں. یہ 2 محرم کی تاریخ تھی. اور ایک واقعہ بس, اور اس کے بعد ہماری گفتگو آج کی حد تک تمام, کے امام حسین علیہ السلام جب خیموں کے لگنے کے بعد تشریف فرما ہوتے ہیں تو وہاں پر کچھ اشعار ہیں جو آپ پڑھ رہے ہوتے ہیں, جن کی قرأت کر رہے ہوتے ہیں, اور ان اشعار کا متن یہ ہے کہ اے زمانہ, تو کتنا برا دوست ہے کہ تو اپنے چاہنے والوں کو موت کے گھاٹ اتار دیتا ہے, اور میرے لیے بھی کوچ کا وقت کتنا قریب آ چکا ہے. امام حسین علیہ السلام کی زبان سے نکلنے والے یہ کلمات بی بی زینب اور جناب ام کلثوم کے کانوں میں بھی پڑتے ہیں, اور وہ فریاد اور صدا بلند کرتی ہیں اور کہتی ہیں, بھائی یہ تو اس شخص کے جملے ہیں کہ جو اپنی زندگی سے مایوس ہو چکا ہو. تو امام حسین علیہ السلام یہی ارشاد فرماتے ہیں, ہاں بہن, سچ یہی ہے جو تم نے سمجھا کہ اب میرے لیے اس روئے زمین پر کوئی ایسی جگہ نہیں ہے کہ جہاں پر میں محفوظ رہ سکوں, یہ درندے میرے قتل کے در پہ ہیں. بی بی زینب سلام اللہ علیہا فرماتی ہیں کہ اے بھائی, اے ماں جائے, یہ کون سا وقت آ گیا ہے کہ میں نے اپنے باپ کا شگافتہ سر دیکھا, اپنے برادر بزرگ کے جگر کے کٹے ہوئے ٹکڑے دیکھے, اور اب وہ وقت قریب آ گیا ہے کہ جب میں آپ کو خاک و خون میں غلتا دیکھوں. لعنت اللہ علی القوم الظالمین. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم صل علی محمد وآل محمد.